Masih surat ya. Nampak sampai lah. Amsami prah mendari.
Permisi kita menyebab seorang sunfiri yang lain di nama itu. Mau kata lagi di tempat yang bersama kami. Kami kita hidup. Jukta sang jiwit permisi. Tapi nanti permisi. Amr kita. Kami तपाईंको वचनबाट बुझ्नलाई र अझ हामी गम्भीर हुन सकौँ प्रभु तपाईँको पवित्र पुस्तक हाम्रो हातमा छ हाम्रो भाषामा राम्रो अनुवाद हामीले पाएको छौँ हामीलाई सिक्ने मौका दिनुभएको छ तपाईँको पवित्र आत्मा दिनुभएको छ हामी जति सिक्नुपर्ने हो त्यति सिक्न हामी सकौँ प्रभु हाम्रो विभिन्न कमजोरीहरू छन् अनि कोही कोही नयाँ छौँ अनि हाम्रो जीवनमा विभिन्न परिस्थितिहरू छन् सब जान्नुहुन्छ त्यो सब तपाईँको पावना राख्छौँ तपाईँलाई ध्यान दिन चाहन्छौँ मरियमले जस्तै र प्रभु हामीलाई आत्मिक कुराहरू यो अदृश्य संसार र हाम्रो आँखाले हाम्रो कानले हाम्रो सोचाइले नभ्याउने कुराहरू हामी बुझ्न सकौँ विश्वाससँग मिसाउन हामीलाई सहायता गर्नुहोस् हाम्रो जीवनहरू बद्लिन सकोस् अझ किनभने हामी जस्तो हुनुपर्ने छैन हामीलाई ख्रिस्ट जस्तो बनाउन चाहनुहुन्छ त्यो हामीलाई थाहा छ अनि हामी त्यही तपाईँको इच्छालाई हेर्छौँ अनि मानवीय सोचाइहरू अनि संसारको रीतिहरू अनि सत्य त्याग र विश्वासको यस घडीमा संसार जसरी आइपुगेको छ र हामी यहाँ सानोसम्म हामी प्रभु तपाईँको इच्छा खोज्दछौँ हरेकसित काम गरिदिनुहोस् हरेकलाई धन्यवाद छ प्रभु येशूको नाममा आमेन मण्डली चाहिँ आज परमेश्वरको योजना हो अनुग्रहको प्रबन्धको अध्ययनकै क्रममा चाहिँ अलिक हामी चाहिँ अब विशिष्ट रूपमा परमेश्वरले कसरी यो अनुग्रहको युगमा चाहिँ आफ्नो मण्डली भन्ने जिउँदो संरचनालाई चाहिँ आफ्नो अनुग्रह प्रकट गर्नलाई चाहिँ प्रयोग गर्न चाहिरहनु भएको छ भन्ने कुरा जुन चाहिँ अघि हेऱ्यौँ प्रभु येशूले भन्नुभयो अनि म तिमीलाई भन्दछु तिमी पत्रु छौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउने छु अनि नरकका ढोकाहरू यसमाथि विजयी हुने छैन यसका चारवटा गुणहरू हेरेका थियौँ मण्डली बनाउने ख्रिस्ट हुनुहुन्छ यो कार्य चट्टानमाथि गरिनेछ यो भवन मण्डली भनिन्छ र मण्डली चाहिँ ख्रिस्टको हो अनि यो उहाँको निजी प्रिय कुरा हो जसको लागि उहाँले आफ्नो प्राण दिनुभयो उहाँले मण्डलीलाई प्रेम गर्नुभयो र आफैलाई अर्पण गर्नुभयो यसलाई ख्रिस्टको शरीर पनि भनिएको छ एफएसी एक अध्यायमा अब हामी पल्टाउनेछौँ एफएसी एक अध्यायमा एउटा खण्ड र त्यसपछि कलसी एक अध्यायमा अर्को पद हामी पढ्न लागेको छौँ यो दुवै ठाउँमा चाहिँ मण्डली एउटा आत्मिक भवन र घर मात्र नभएर यो चाहिँ शरीरको रूपमा पनि बयान गरिएको छ एफसीएको 22 म पढ्छु र सबै कुराहरू उहाँका पावहरू मणि पारिदिनु भयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनका निम्ति मण्डलीलाई दिनुभयो जो चाहिँ उहाँको शरीर हो मण्डली चाहिँ उहाँको शरीर हो अर्थात् उहाँको परिपूर्णता जसले सबै कुरामा सबै कुराहरू भरिदिनुहुन्छ एकचोटि कलसी 1:18 पनि पढाउँछ कलसी 1:18 पद अनि उहाँ शरीर अर्थात मण्डली का शिर हुनुहुन्छ, जो सुरु अर्थात मरेकाहरूबाट व्युत्पन्नहरूमा जेठो हुनुहुन्छ र सबै कुराहरूमा उहाँलाई नै पहिलो स्थान दियोस्, किनभने उहाँ शिर हुनुहुन्छ र मण्डली चाहिँ उहाँको शरीर हो। प्रत्येक विश्वासी जन चाहिँ यो शरीरको अङ्ग हो। प्रत्येक विश्वासी जन भन्नाले सबै चर्च जानेहरू भनेको होइन, सबै बप्तिस्मा लिने मात्र भनेको पनि होइन, साँच्चै नै नयाँ जन्म पाएकाहरू, साँच्चै नै मुक्ति पाएकाहरू, जसको वास्तविक रूपमा नै येशु ख्रीस्तसित व्यक्तिगत सम्बन्ध छ र विश्वास उसको देखावटी छैन, नाम मात्रको छैन, ऊ नामधारी विश्वासी होइन, प्रत्येक साँचो विश्वास चाहिँ यस शरीरको अङ्ग हो भन्ने कुरा चाहिँ अरू ठाउँमा पनि छन्, जस्तो कि पहिलो कोरिन्थी 12:27 यहाँ अहिले पढाउनु पर्दैन, तपाईँहरूलाई थाहा होला त्यो। यस शरीरको शिर चाहिँ प्रभु येशू हुनुहुन्छ भने चाहिँ भर्खर हामीले पढ्यौँ, अनि त्यसैले यो मण्डली भन्ने कुरो चाहिँ एउटा जिउँदो संरचना हो, जुन चाहिँ जिउँदो अङ्गहरूले बनेको एउटा शरीर हो। प्रश्न उठ्छ, त्यसको एउटा व्यक्ति चाहिँ कसरी यो साँचो मण्डलीको अङ्ग बन्दछ? यहाँ कुनै एउटा स्थानीय मण्डलीको कुरा गरिरहेको छैन, हामी म आफ्नो मण्डली बनाउने छु, नरकको ढोकाले यसमाथि विजय हुने छैन भन्दाखेरि पनि हामी बुझिहाल्छौँ त्यो कुनै स्थानीय मण्डलीको कुरा गरिरहेको होइन, किनभने कलसीको मण्डली आज छैन, एफसीको मण्डली आज छैन, त्यो स्थानीय मण्डलीको कुरा गरेको होइन, यो चाहिँ साँचो विश्वासीहरूले बनेको, जहाँसुकै उनीहरू होस् अनि सबै विश्वासीहरू चाहिँ स्थानीय मण्डलीमा हुन्छन्। नयाँ नियममा धेरै जसो मण्डली भन्ने शब्द चाहिँ स्थानीय मण्डली सम्बन्धमा लेखिएको छ, तर कति पदहरू चाहिँ स्थानीय मण्डलीको कुरा गरिरहेको छैन, जस्तो कि यी पदहरू पनि यो साँचो मण्डली अर्थात् परमेश्वरले जान्नुहुन्छ सबै साँचो विश्वासीहरू जहाँसुकै हुन् उनीहरू, अनि उनीहरूलाई भन्नुहुन्छ उनीहरू चाहिँ मेरो अङ्ग हो, मेरो शरीरको अङ्ग हो। अब प्रश्न फेरि, कसरी एउटा व्यक्ति चाहिँ साँचो मण्डलीको अङ्ग बन्दछ, यस जिउँदो आत्मिक घरको पत्थर कसरी बन्दछ? एउटा चित्र लाई विचार गर्नुहोस्, यसबाट केही कुराहरू बुझ्न हामीलाई मद्दत मिल्छ होला। एउटा व्यक्ति देखाइएको छ यहाँ तल, यो मुक्ति नपाएको व्यक्ति, धर्मी कोही छैन, एउटा पनि छैन, हामीले मुक्ति पाउन अगाडिको हाम्रो चित्र भन्न सकिन्छ। उसले एक दिन सुसमाचार सुन्छ, त्यहाँ क्रुसको सङ्केत दिएको छ, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। उसले यो सुसमाचार सुनेर आफ्नो पाप महसुस गरेर उसले चाहिँ आफ्नो मुक्तिको लागि प्रभु येशूमा विश्वास गर्छ। विश्वास गर्ने बित्तिकै अब त्यो धर्षण तानिएको छ, ऊ चाहिँ एउटा शरीरमा त्यो जुन तलपट्टिको गोलो आकार बनाइएको छ त्यहाँभित्र गाभिन्छ। हामीलाई सोच्नलाई चाहिँ यो चित्रले मद्दत गरोस् भनेर हो, अर्थात् ऊ चाहिँ त्यहाँ भित्र राखिन्छ, त्यो चाहिँ यो जिउँदो संरचना, विश्वासी जनहरू, ख्रिस्टको शरीर, साँचो मण्डली यो पृथ्वीमै छ। यो कसरी हुन्छ भने पहिलो कोरिन्थी 12:13 यसरी लेखिएको छ, एकचोटि पल्टाउ, पहिलो कोरिन्थी 12:13। पहिलो कोरिन्थी 12:13, किनकि चाहे हामी यहुदी हौं चाहे ग्रीक, चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, जोसुकै हामी सबै विश्वास गर्नेहरू एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं, यो भइसक्यो भन्ने छ, र सबैलाई एउटै आत्माभित्र पिउन दियो। सबै साँचो विश्वासीहरू चाहिँ एउटा साँचो मण्डलीको अङ्ग विश्वास गर्ने बित्तिकै हुन्छ, पवित्र आत्माद्वारा परमेश्वरले उसलाई एउटा जिउँदो शरीरभित्र गाभ्नुहुन्छ जसलाई चाहिँ आत्माद्वाराको बप्तिस्मा भनिन्छ। भयौँ भनेपछि यो खोजिरहनु पर्दैन, यो बप्तिस्मा हामीले ख्रिस्टलाई विश्वास गरेकै घडी हामीलाई परमेश्वरले आत्माद्वारा बप्तिस्मा गराउनुहुन्छ अनि बप्तिस्मा भइसकेको हुन्छ। यो पानीको बप्तिस्मा होइन, यो आत्मिक बप्तिस्मा हो जसको चित्रण चाहिँ हामीले पानीको बप्तिस्मामा दिन्छौँ। त्यसैले यो चित्रमा अब एउटा धसो तानिएको छ, मुनतिर त हामीले हेर्यो, अब मासतिर चाहिँ शिर देखाइएको छ। स्वर्गमा शिर हुनुहुन्छ अर्थात् प्रभु येशु ख्रीष्ट। शरीर चाहिँ यही पृथ्वीमा छ उहाँको गवाही हुनलाई, अदृश्य शिरलाई चाहिँ हामीले देखाउनु छ, हाम्रो काम यही हो। प्रभु येशुलाई आज मानिसहरूले देख्न सक्दैनन् जसरी 2000 वर्ष अगाडि उहाँ इजरायलमा हिँड्नु हुँदाखेरि देख्न सक्थे, आज चाहिँ तर उहाँको जनहरूलाई देख्न सक्छ। अनि उहाँको जनहरू जो चाहिँ मण्डलीका अङ्ग हुन् उनीहरूको जीवनद्वारा चाहिँ शिर त्यहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ संसारले जान्नु छ। हाम्रो दिएको हामीलाई दिएको काम यही हो। त्यसैले यो अहिलेको के अरे यो चित्रमा चाहिँ हामीले के देख्छौँ कि शिर स्वर्गमा हुनुहुन्छ, शरीर चाहिँ अथवा मण्डली पृथ्वीमा छ र प्रत्येक अङ्ग त्यो शिर शरीरभित्रको विश्वासीहरूको दुईटा सम्बन्ध छ। एक चाहिँ आपसमा सम्बन्ध छ, मेरो हात अर्को हातसँग पनि जोडिएको छ है, तर हरेक अङ्गको शिरसँग पनि सम्बन्ध छ, हरेक अङ्गको छ शिरसँग सम्बन्ध। यसरी परमेश्वरले यो जिउँदो संरचना चाहिँ उहाँले सुरु गर्नुभएको छ र यो निर्माण गर्दै हुनुहुन्छ, यसलाई शरीरसँग तुलना गर्नुभएको छ। यसरी प्रश्न उठ्छ, के तपाईँ ख्रिस्टको शरीरको अङ्ग हुनुहुन्छ? अर्थात् तपाईँ के क्रुसको बाटो भएर आउनुभयो, प्रभु येशु ख्रिस्टलाई विश्वास गर्नुभयो, मेरो लागि मर्नु भएको भनेर, मेरो सब पापहरू उहाँले चुक्ता गरिदिनु भयो भन्ने कुरा के तपाईँले विश्वास गर्नुभएको छ? अनि त्यसैले साँच्चै नै मुक्ति पाएका व्यक्तिहरू चाहिँ ख्रिस्टको शरीरको अङ्ग भइसकेको छ, यो शरीरलाई मण्डली भनिन्छ। अनि पवित्र आत्माको आगमन चाहिँ योसँग सम्बन्धित छ। अब यो जिउँदो संरचना, यो मण्डली के बुझ्न आवश्यक छ भने मण्डली सधैँदेखि थिएन। आदमको सृष्टि हुँदाखेरि त्यहाँ मण्डली थिएन, नुहको समयमा पनि मण्डली थिएन, अब्राहम दाऊद यशैया यर्मिया मण्डली थिएन तिनीहरूको पास। उनीहरू साँचो विश्वासी थिए, जिउँदो परमेश्वरसँग साँच्चैको उनीहरूको सम्बन्ध थियो, तर मण्डली भन्ने कुरा चाहिँ थिएन। बत्तिसमा दिने यहुन्नाको समयमा पनि मण्डली भन्ने थिएन, येशु पृथ्वीमा हिँडुल गरिरहनु हुँदाखेरि पनि मण्डली थिएन। उहाँले भविष्यवाणी गर्नुभयो मत्ती 16:18 आफ्नो मण्डली बनाउने छु, तर यो जिउँदो संरचना स्वर्गमा शिर पृथ्वीमा चाहिँ शरीर, एउटै आत्माद्वारा एउटा जिउँदो संरचनाभित्र गाभिएको यस्तो संरचना चाहिँ थिएन। क्रुसमा आफ्नो मृत्यु हुनुभन्दा अगाडिको रातमा चाहिँ प्रभुले एउटा विशेष दिन अब आउँदैछ भन्ने कुरा बताउनु भयो एकचोटि हामी योहन्ना 14 अध्यायमा पठाउँ। योहन्ना 14 अध्यायमा प्रभु येशूले एउटा विशेष दिनको बारेमा त्यहाँ भन्नुभयो, जुन दिन चाहिँ प्रत्येक विश्वासीभित्र पवित्र आत्मा बास गर्न आउनुहुनेछ भन्ने कुरा चाहिँ बताउन थाल्नु भएको। पहिला बताउनु भएको थिएन, अघिल्लो रातमा चाहिँ अब यहाँ यसरी बताउन थाल्नु भएको। योहन्ना 14 अध्यायको जस्तै कि एउटा पद 16 पदमा अनि म पितालाई प्रार्थना गर्नेछु र उहाँले अर्को शान्तिदाता उहाँ सधैँभरि तिमीहरू सँगै रहन् भनेर तिमीहरूलाई दिनुहुनेछ। शान्तिदाता भन्ने शब्द अब पटक पटक पाउँछन्, जस्तै कि 26 पदमा पनि हेर्नुहोस्, तर शान्तिदाता जो पवित्र आत्मा हुनुहुन्छ जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ इत्यादि। 15 अध्यायमा 26 पदमा हेर्नुहोस्, तर जब शान्तिदाता आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरूका पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट निस्कनुहुन्छ तब उहाँले मेरो विषयमा गवाही दिनुहुन्छ। त्यसैले पवित्र आत्मालाई शान्तिदाता भनिएको छ। शान्तिदाता भन्ने शब्दको अर्थ हो सहायक, तपाईँलाई सहायता गर्न, सान्त्वना दिन, हौसला दिन, तपाईँकै छेउमा आउन बोलाइएको व्यक्ति। शान्तिदाता पाराक्लेटस, तपाईँकै छेउमा हुनलाई बोलाइएको व्यक्ति। पवित्र आत्मालाई त्यसपछि त्यस त्यो राज चाहिँ धेरै पटक उल्लेख गर्नुभयो प्रभुलाई, धेरै पटक चाहिँ उहाँ पठाइने कुरा गर्नुभयो अघि एक दुईवटा पढ्यौँ। अनि उहाँले चाहिँ पिताले पठाउनुहुन्छ भन्नुभयो कुनै ठाउँमा, कुनै ठाउँमा चाहिँ म पठाउनेछु भन्नुभयो। अनि दुइटै साँचो हो, पिताद्वारा पनि पठाइएको हो, प्रभु येशूले पनि पठाउनु भएको हो। पठाउनलाई चाहिँ उहाँ स्वर्ग जानु पर्यो, त्यसैले म तिमीहरूलाई छोडेर जानुपर्छ भन्नुभयो। 16:7 पदमा हेर्नुहोस् त, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ। कसरी फाइदा? तपाईँ यहीँ बस्यो भने फाइदा हुन्छ उनीहरूको सोचाइमा त, तर भन्नुहुन्छ होइन, म गएकोमा नै तिमीहरूलाई फाइदा हुन्छ। कसरी सोच्नुहोस् त, उहाँले भन्नुहुन्छ किनकि म गइनँ भने शान्तिदाता तिमीहरूका आउनुहुने छैन, तर म गएँ भने म उहाँलाई तिमीहरूका पठाउनेछु। प्रभु येशूले भन्नुहुन्छ शारीरिक रूपमा प्रभु येशू प्रेतहरूसँग त्यहाँ यरुशलेम गालिलमा सँगै बस्नु हिँड्नु भन्दा पनि अझ उनीहरूलाई फाइदा हुने कुरो चाहिँ के छ भने जब प्रभु येशूले उनीहरूलाई छोडेर जानुहुन्छ, किनभने उहाँले उनीहरूलाई छोडेर स्वर्ग जानुभएपछि चाहिँ अर्को उहाँ जस्तै व्यक्तिलाई पठाउनुहुन्छ। कसरी हामीलाई थाहा छ उहाँ जस्तै हो? किनभने 14 अध्यायको 16 पदमा एउटा शब्द छ जुन अघि पढेका थियौँ, त्यसलाई ख्याल गरौँ। 16 पद, अनि म पितालाई प्रार्थना गर्नेछु र उहाँले कस्तो शान्तिदाता? अर्को शान्तिदाता। ग्रिक भाषामा अर्को भन्नलाई चाहिँ दुईटा शब्द छ, एउटा चाहिँ अर्को भन्नाले भिन्न खालको, अनि अर्को खालको अर्को छ उस्तै खालको, अनि यो चाहिँ उस्तै खालको अर्को भन्ने हो। त्यसैले म जस्तै अर्को शान्तिदाता, अनि प्रभु येशू त मानव यहाँ हुनुहुन्थ्यो, पत्रुस त्यहाँ थियो, युहन्ना त्यहाँ थियो, तर अब शान्तिदाता चाहिँ जो अर्को शान्तिदाता आउनुहुन्छ उहाँ आउने र उनीहरूसँग बस्ने चाहिँ अर्कै ढङ्गले हो। त्यो चाहिँ 16 अध्यायको 17 पदमा बताइएको छ, 14:17। अर्थात् सत्यको आत्मा जसलाई संसारले ग्रहण गर्न सक्दैन किनभने त्यसले न त उहाँलाई देख्छ न उहाँलाई चिन्छ, तर तिमीहरूले उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ र तिमीहरू भित्र हुनुहुनेछ। यो भिन्नता ख्याल गर्नुहोस्, अहिले चाहिँ पवित्र आत्मा तिमीहरूसित रहनुहुन्छ, प्रभु येशू त्यहीँ हुनुहुन्थ्यो, त्यसैले पवित्र आत्मा उहाँको क्रिएट हुनुहुन्छ परमेश्वर, त्यहाँ उनीहरूसित हुनुहुन्थ्यो, तर प्रभु येशू शारीरिक रूपमा चाहिँ उनीहरूलाई छोडेर स्वर्ग गएपछि शान्तिदाता चाहिँ अब तिनीहरूसित हुनलाई होइन तर तिनीहरू भित्र पुनःलाई चाहिँ आउनुहुनेछ। यो शत्रुघ्नले बताएको त्यही स्पष्ट कुरा छ। कहिलेसम्म उनीहरू भित्र हुनलाई हो, यो चाहिँ सधैँको लागि हो भन्ने कुरा चाहिँ स्वरूपदमा छ। उहाँ सधैँभरि तिमीहरू सँगै रहनुहुन्छ, तिमीहरू भित्र, तिमीहरू सँगै सधैँभरि। अनि पवित्र आत्मा आउनु भएर उनीहरूलाई के गर्नुहुनेछ भन्ने कुरा चाहिँ थुप्रो बताउनु भयो। जस्तो कि 14:26 चाहिँ, तर शान्तिदाता जो पवित्र आत्मा हुनुहुन्छ, जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ। अनि 15:26 चाहिँ, तर जब शान्तिदाता आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरूका पठाउनेछु, अर्थात् सत्यको आत्मा जो पिताबाट निस्कनुहुन्छ, तब उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ। अरू के गर्नुहुन्छ? 16:13, उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ। अनि अघि पढ्यौँ 14:17, तिमीहरू भित्र उहाँ वास गर्नुहुनेछ। त्यसैले एकदम जोड दिइरहनु भएको पाएँ होइन त। 14:15-16 यो अध्यायहरू पढ्नुहोस्। अन्तिम रातको कुरा हो, उहाँले चाहिँ शान्तिदातालाई पठाउनेछु, उहाँ आउँदै हुनुहुन्छ, उहाँले चाहिँ तिमीहरूलाई सिकाउनुहुनेछ, डोर्याउनुहुनेछ, गवाही दिनुहुनेछ, तिमीहरूभित्र बास गर्नुहुनेछ, सहायता गर्नुहुनेछ, यसरी बताउनु भयो। अब त्यसैले पवित्र आत्मा यसरी उहाँ आउनुहुनेछ भन्ने कुरा चाहिँ ज्यादै महत्त्वपूर्ण छ। अनि उहाँको आगमन जब भयो पेन्टेकोस्टको दिनमा, त्यो चाहिँ इतिहासकै सबभन्दा महत्त्वपूर्ण घटनाहरूमध्ये एउटा हो। अनि त्यही दिन नै यो संरचना सुरु भयो। यद्यपि त्यहाँ चेलाहरू थिए, साँच्चै प्रभुलाई चिन्थे, विश्वास गरेका थिए, पुरानो नियमको विश्वासी जस्तै, बत्तीसमा दिने हुन जस्तै, तर अब चाहिँ एउटा नयाँ कुरा सुरु भयो जब पवित्र आत्मा आएर चाहिँ उनीहरूलाई एउटा शरीरमा चाहिँ गाभ्नु भयो, एउटा शरीरमा उनीहरूलाई चाहिँ संरचनामा चाहिँ जोड दिनु भयो। अनि स्वर्गमा हुनुभएको शिरसँग यो गजबको सम्बन्धमा चाहिँ गाँच्नु भयो, उहाँ शिर अनि उनीहरू चाहिँ शरीर। अब अनि त्यो चाहिँ पेन्टेकोस्टको दिनमा सुरु भएको हो। अनि त्यसबारेमा अलिकति पछि कुरा गर्नेछौँ, कसरी त्यही दिन नै मण्डली सुरु भएको हो भन्ने कुराको आधार केही अध्ययन गर्नेछौँ। तर एउटा चित्रलाई विचार गर्नुहोस् यहाँ। अब पवित्र आत्मा एउटा विशेष दिनमा आउनुभयो, पेन्टेकोस्टको दिन भनिन्छ, जुन चाहिँ प्रेरितको 2 छ। यो नक्सामा चाहिँ देब्रेपट्टि हेर्दै गयो भने एउटा समयरेखाको सुरुवातमा चाहिँ यहाँ के देखाएको छ भने एउटा डुण्ड देखाएको छ, प्रभु येशूको जन्मलाई सङ्केत दिँदै, ख्रिस्टको देहधारण 2000 अगाडि। अनि लगभग 34 उहाँ क्रुसमा मर्नुभएको, उहाँको मृत्युलाई त्यहाँ सङ्केत दिएको छ। 3 उहाँलाई गाडिएको चिहान बाटो उहाँ बौरेर उठ्नु भयो, 40 देखा पर्नुभयो, त्यसपछि अर्को माथितिर देखाएको त्यहाँ तीर छ, उहाँ स्वर्ग रोहन हुनुभएको घटना। अनि त्यसपछि 10 चाहिँ पेन्टेकोस्टको दिन आयो, जहाँ चाहिँ पवित्र आत्माको आगमन भएको घटना छ, जुन दिन चाहिँ मण्डलीको जन्म भयो भन्न सकिन्छ आत्मिक यो शरीरको। अनि त्यसै दिनदेखि परमेश्वर विश्वासी जनहरू भित्र अब चाहिँ विशेष रूपमा बस्न आउनु भयो। यो कुरा अलिकति हामी बुझ्न चाहन्छौँ, सोच्न चाहन्छौँ यसको बारेमा। एकचोटि प्रभु येशू ख्रीष्टको जन्मको बारेमा विचार गरौँ। योना 1:14 लेखेको छ, वचन अर्थात् प्रभु येशू ख्रीष्ट वचन शरीर हुनुभयो भनेको छ, अनि उहाँ हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्ण भएर बास गर्नुभयो। यो चाहिँ भयो ख्रीष्ट परमेश्वरको पुत्रको देहधारण। तर परमेश्वरको देहधारण गर्नुभएको कुरा चाहिँ हामीलाई सोच्न सजिलो हुन दुईवटा छन् वास्तवमा. एउटा चाहिँ ख्रिस्टको जन्म हो, जब परमेश्वरको पुत्र एउटा मानव शरीरमा जिउन आउनुभयो. अनि तपाईँलाई थाहा छ है, अहिले पनि उहाँ मानव शरीरमै हुनुहुन्छ स्वर्गमा, तिम्रै शरीर बौरी उठेको हो. त्यसैले उहाँलाई हामी देख्छौँ, पितालाई देख्दैनौँ, पवित्र आत्मा देख्दैनौँ, पुत्रलाई देख्नेछौँ. अनि उहाँको हातको किल्लाको डोबहरू पनि छन् भनेको छ. अनि त्यो देह धारण उहाँ मानिस नै बन्नुभयो, मानव जातिको सदृश्य बन्नुभयो अनन्त अनन्तसम्मको लागि. यो अद्भुत कुरा छ, आफैलाई अर्पण गर्नुभयो. अनि महिमामा थुप्रै थुप्रैलाई ल्याउनको लागि चाहिँ उहाँले मासु र रगतको भागीदार हुनुभयो. अब्राहमको सन्तान, दाउदको पुत्र, परमेश्वरको देह धारण. त्यसैले ख्रिस्टको जन्म परमेश्वर देह धारण एउटा हो, तर मण्डलीको जन्म पनि परमेश्वरको पवित्र आत्मा चाहिँ अब अर्को शरीरमा जिउन आउनुभयो पेन्टेकोस्टको दिनदेखि. एकचोटि हामी एफसीको 2 अध्यायमा पढौँ. एफसी 2 अध्याय अनि 22 पद मा यसरी लेखेको छ, जसमा तिमीहरू पनि आत्माद्वारा, देख्नुलाई पवित्र आत्माद्वारा परमेश्वरको वासस्थान बन्नलाई एकसाथ बनिँदै जान्छ. यो निर्माण हुँदैछ पवित्र आत्माले. जो कोही विश्वास गर्ने, क्रुसमा विश्वास गर्ने, प्रभु येशूमा विश्वास गर्ने व्यक्तिलाई मानव ज्याको समाधान चाहिँ यो शरीरभित्र गाह्रो हुन्छ. आत्माको बक्तिसमा त्यही दिनुहुन्छ, दोहोरिनु पर्दैन, एकैचोटि सदाको लागि. अनि यो भन्दै भन्दै गइरहेको छ, पवित्र आत्माद्वारा यो विशेष काम भइरहेको छ. त्यसैले पेन्टेकोस्टको दिनमा हो उहाँ यो विशेष तरिकाले आउनुभएको, यो विशेष काम गर्नलाई. अनि उहाँले प्रदर्शनी गरिदिनुहुन्छ उहाँको अनुग्रह, यो अङ्गहरूद्वारा उहाँको काम गरिदिनुहुन्छ यो संसारमा. अब मण्डली कहिले सुरु भयो भन्नेमा चाहिँ विभिन्न विश्वासीहरूले फरक फरक विचार राख्छ, त्यो पनि जानिराख्नु राम्रै हुन्छ. हामीले अस्ति नेपालीको अध्ययनमा चाहिँ गरेको थियौँ, कसरी उग्र प्रबन्धवादीहरूले होइन चाहिँ के विश्वास गर्छन् भने, मण्डली चाहिँ पेन्टेकोस्टको दिनमा सुरु भएको होइन, यो त अलिक पछि सुरु भएको रह्यो. कोही कोहीले चाहिँ 13 अध्यायमा सुरु भयो भन्छ प्रेरितको, कोहीले चाहिँ प्रेरितको 28 अध्यायमा सुरु भयो. अनि त्यस उनीहरूको त्यो सोचाइ कारण चाहिँ उनीहरूले चाहिँ बत्तीसमा अहिलेको लागि होइन, प्रभुज अहिलेको लागि होइन, यस्तो कुराहरू उनीहरूले गर्छन्. अनि त्यसको बारेमा हामीले अध्ययन गऱ्यौँ, कसरी प्रेरित 13 अध्यायभन्दा पनि अगाडि नै मण्डली छ. वास्तवमा प्रेरित 2 अध्यायमा चाहिँ मण्डली पहिलो पटक हामी चाहिँ देख्दछौँ. भविष्यवाणीमा चाहिँ अगाडि छ, मतीको सुसमाचारमा, तर अब ख्रिस्ट येशूको मृत्यु, बौरी उठाए, स्वर्गारोहण भइसकेपछि पवित्र आत्माद्वारा बक्तिसमा भएर एउटा जिउँदो संरचना बनेको त त्योभन्दा अगाडि त थिएन. एकछिन त्यसलाई चाहिँ अलिक विस्तारै सोचौँ. हामीले चाहिँ कहिले मण्डली सुरु भयो भनेर बुझ्नुहुँदा चाहिँ पहिलो कुरा 12:13 फेरि एकचोटि त्यहाँ फर्केर हेरौँ. पहिलो करन्थी 12:13 यहाँ चाहिँ अघि पनि पढ्यौँ, अब यसलाई ध्यान दिनुहोस्, यसले हामीलाई मद्दत गर्छ. यो पदमा लेखिएको छ, किनकि चाहे हामी यहुदी हौँ, चाहे ग्रिक, चाहे हामी कमरा हौँ, चाहे स्वतन्त्र, जुनसुकै पृष्ठभूमिको विश्वासी, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बक्तिसमा भयौँ. अनि यो शरीरलाई चाहिँ मण्डली भनेको छ यो पुरै सन्दर्भमा र अरू ठाउँहरूमा, मण्डली ख्रिस्टको शरीर. अब हामीले यसरी प्रश्न सोध्न सक्छौँ, त्यसो भए अब मानिसहरू मण्डलीको अङ्ग चाहिँ त्यो बेला बन्द रहेछ जब चाहिँ उनीहरूलाई परमेश्वरले ख्रिस्टको शरीरमा बक्तिसमा दिनुहुँदो रहेछ आत्माद्वारा. साबी प्रश्न त्यसो भए यो हो, परमेश्वरले ख्रिस्टको शरीरमा मानिसहरूलाई सबभन्दा पहिले कहिले बक्तिसमा गर्नुभयो? यो बक्तिसमा हुन्छ भन्ने कुरा त बक्तिसमा दिने उनीहरूले भविष्यवाणी त गरेका थिए. मत्ती 3:11 एकचोटि पल्टाउँ.
स्मृति 3 को 11 यो आत्माद्वाराको बप्तिस्माको भविष्यवाणी चाहिँ बप्तिस्मा दिने हुनाले गरेका थिए, उसलाई यो वचन दिएको थियो आत्माद्वारा। मत्ती 3 को 11 मा पढ्छौं, साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, तर जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। अब अलमल हुन अगाडि यो आगोको बप्तिस्मा के हो त्यो टुङ्गाइदियौ, अनि त्यो जवाफ पाउनलाई चाहिँ धेरै टाढा जानै पर्दैन, किनभने 12 पदमा त्यो आगोको बप्तिस्मा चाहिँ के हो बताएको छ। आगोको बप्तिस्मा चाहिँ विश्वासीलाई होइन तर विश्वास नगर्नेहरूलाई अग्नि कुण्ड जनाउनलाई प्रयोग गरेको। 12 पदमा हेर्नुहोस् त, उहाँको नाङ्लो उहाँकै हातमा छ अनि उहाँले आफ्नो खलालाई बिल्कुलै सफा पार्नुहुनेछ अनि आफ्नो गहुँ ढुकुटीमा जम्मा पार्नुहुनेछ, तर भुस चाहिँ उहाँले ननिप्ने आगोले जलाउनुहुनेछ। त्यसैले विश्वास गर्नेहरूलाई चाहिँ पवित्र आत्माद्वारा बप्तिस्मा दिनुहुनेछ, विश्वास नगर्नेहरूलाई चाहिँ आगोले बप्तिस्मा एक दिन भविष्यमा दिइनेछ। त्यसैले एउटा न एउटा बप्तिस्मामा चाहिँ भागीदार हुन्छन् सबै मानिसहरू। तर यो कुरो चाहिँ कहिले पुरा भयो त? प्रेरित 1 जाउँ त, प्रभु येशूको मृत्यु बौरिठाई स्वर्गारोहण पछि, ए माफ गर्नु स्वर्गारोहण अगाडि, प्रेरित 1 यो बप्तिस्मा त अझ पनि भविष्यमै रहेको हामीलाई बताइएको छ। प्रेरित 1:5 पदमा पढ्छ, प्रभुले भन्नुभयो, साँच्चै किनभने युहन्नाले साँच्चै पानीमा बप्तिस्मा दिए, तर अब केही दिनपछि तिमीहरू पवित्र आत्माले बप्तिस्मा गरिनेछौ। यो बप्तिस्मा चाहिँ पवित्र आत्माले दिनुहुनेछ तर अझ पनि भएको छैन भन्नुहुन्छ। म जानुपर्छ पहिला अनि उहाँ आउनुहुन्छ अनि यो हुनेछ भन्नुभयो। अनि त्यो चाहिँ कहिले घट्यो त? त्यो चाहिँ प्रेरित 2 घटेको हो। अनि जुन चाहिँ 2:1-4 पदमा चाहिँ पवित्र आत्माको आगमनलाई बयान गरिएको छ। 2:1, अनि पेन्टिकोसको दिन पुरा हुँदै गर्दा तिनीहरू सबै एकै मनको भए एकै ठाउँमा थिए अनि एक्कासी स्वर्गबाट भारी आँधी चले चाहिँ हुरुहुरु आवाज आयो र तिनीहरू बसेको सारा घरलाई भरिदियो। परमेश्वरले इतिहासमा चाहिँ कुनै नौलो कुरा गर्नुहुँदाखेरि चाहिँ सुरुवातमा प्राय आश्चर्य कर्महरू सहित र एकदमै अति दर्शनीय घटनाहरू सहित चाहिँ गर्ने गर्नुभएको छ, तर त्यो दोहोऱ्याएर बस्नु भएको छैन, जस्तो कि पेन्टेकोस्टको अनुभवहरू। तर छ नि, अब प्रेरित 11 अध्यायमा पढाउनुहोस् त, धेरै वर्ष पछाडि पत्रुसले चाहिँ अरू विश्वासीहरूलाई एउटा कुरा बताउँछन् अनि एउटा शब्द छ तपाईँको ध्यान आकर्षण गर्नु खोजेको मैले, त्यो चाहिँ प्रेरित 11 15 पदमा हो। एउटा विवाद उठेको थियो, पेन्टेकोस्टको दिनमा त सबै यहुदीहरू थिए विश्वास गर्नेहरू र पवित्र आत्माले बप्तिस्मा भएको यो जीवन संरचनामा गाभिनेहरू, तर केही समयपछि चाहिँ एकजना अन्य जाति कोर्नेलियसको घरमा पत्रुसले प्रचार गर्दाखेरि उनीहरूलाई पनि पवित्र आत्माले मैले उनीहरूलाई बप्तिस्मा गराएँ भन्ने कुरा चाहिँ आश्चर्य कर्मको चिन्हहरू सहित उहाँले चाहिँ प्रमाण दिनुहुन्छ। अनि त्यहाँ यहुदीकरणवादीहरूले चाहिँ के भन्छ भने अन्य जातिहरू पहिला चाहिँ खतना गर्नुपर्छ अनि मात्र उनीहरू चाहिँ विश्वासी हुन सक्छ, हामी यहुदी जस्तो पहिला उनीहरू बन्नुपर्छ। त्यो विवाद एकदम ठुलो थियो, तर पत्रुसले भन्छ परमेश्वरले त त्यस्तो भिन्नता राख्नु भएन नि, हामीमा जसरी पवित्र आत्मा आउनुभयो उनीहरूका पनि त्यसरी आउनुभयो भन्ने कुरा चाहिँ बताउँदैछ। सन्दर्भ त्यो हो, अब चाहिँ एउटा विशेष ध्यान आकर्षण गर्न चाहेको शब्द चाहिँ 15 पदमा, अनि
जब म बोल्न थाले त्यो कर्नेलियस अन्य जातिको घरमा, तब पवित्र आत्मा जसरी, त्यसको शब्द के छ, सुरुमा, कहिले हो त्यो सोच्नु चाहिँ तपाईँ, तब पवित्र आत्मा जसरी सुरुमा हामीहरू माथि ओर्लनु भएको थियो उसरी नै उनीहरू माथि ओर्लनु भयो, उस्तै गर्नुभयो परमेश्वरले, भिन्नतै राख्नु भएन हामी यहुदी र अन्य जातिमा, जसरी सुरुमा, अनि सुरुमा भनेको त्यही हो कुन दिन हो, पेन्टेकोस्टको दिन, त्यसैले मण्डलीको सुरु भएको चाहिँ पवित्र आत्माले बप्तिस्मा जहिले सुरु गरे त्यही हो, अनि त्यो चाहिँ यहीँ पढ्छौँ पेन्टेकोस्टको दिनमा हो। त्यसैले म विश्वास गर्दछु कि मण्डली सुरु भएको पवित्र पेन्टेकोस्टको दिनमा हो। यदि कति असल विश्वासीहरू चाहिँ यसमा पेन्टेकोस्टकै दिन होइन भन्ने धारणा उनीहरू पनि छन्, तर हामीले बाइबलबाट यो कुरा हेऱ्यौँ। अब यस शरीर अथवा यो आत्मिक घर जो अब सुरु भएको छ, यसमा चाहिँ परमेश्वरले अब निर्माण गर्दै लानुभयो, थप्दै जानुभयो भन्ने कुरा चाहिँ हामी पढ्छौँ। प्रेत एकको 15 हेर्नुहोस् त, सुरुमा उनीहरू जब जम्मा भइरहेको थिए, पर्खिरहेका थिए प्रतिज्ञालाई पुरा हुनलाई, अनि यो पेन्टेकोस्टहरूले हिजो आज गर्ने यो ट्यारी मिटिङ कदापि थिएन, उनीहरूलाई निश्चित प्रतिज्ञा प्रभु येशूले दिनुभएको थियो, अहिलेसम्म पवित्र आत्मा यसरी आउनुभएको थिएन, अनि त्यसैले यो चाहिँ त्यो नकल गर्ने कुरा होइन है। एकको 15, अनि ती दिनहरूमा पत्रुसले चेलाहरूको बीचमा उभिएर भने, अनि त्यसपछि हामीलाई एउटा तथ्याङ्क बताइएको छ, जम्मा जम्मी मानिसहरूको संख्या 120 थियो। त्यसैले पेन्टेकोस्टको दिनसम्म यरुशलेममा पर्खेर बस्नेहरू चाहिँ 120 जति रहेछन्। अब 2:1-3 अघि पढ्यौँ, पवित्र आत्मा आउनु भयो, जुन चाहिँ दुई पदबाट पढौँ, अनि 81 स्वर्गबाट भारी आँधी चले, चाहिँ यो भुरुरुरु आवाज आएर तिनीहरू बसेको सारा घरलाई भरिदियो, अनि आगका जस्ता चिरा परेका जिब्राहरू तिनीहरूका देखा परे। अनि यो आगोको बत्तिसमा होइन प्रियहरू, अलमल होला, फेरि आगोको बत्तिसमा वास्तविक आगो हो, ननिभ्ने आगो हो, तर यो त ननिभ्ने आगो होइन, यो चाहिँ आगो जस्तो मात्र हो, परमेश्वरको सामर्थ्य चाहिँ अब उनीहरूको गवाईमा हुनेछ भन्ने कुराको संकेत दिँदै यहाँ 3 लेखेछ, आगका जस्ता चिरा परेका जिब्राहरू तिनीहरूका देखा परे र त्यो तिनीहरू मध्ये हरेक माथि बस्यो। 120 इट्टाहरू भनौँ न, जिउँदा इट्टाले बनेको भवन। प्रेरित 2:41 जाउँ, पत्रुसले प्रचार गर्छ त्यो दिन, डरपोक पत्रुस, साहसी पत्रुस भएको छ 81, किनभने उसभित्र चाहिँ पवित्र आत्मा शान्तिदाता बस्न आउनुभएको छ, पत्रुस सुम्पिएको छ, उसलाई प्रयोग गर्नुहुन्छ, जहाँ अब एउटा माझी हो, तर ऊ चाहिँ परमेश्वरद्वारा एकदम सामर्थ्य साथ चलाइएको छ। प्रियहरू, तपाईँ र मलाई पनि उहाँले प्रयोग गर्न चाहनुहुन्छ। 41 पढ्छौ, तब जतिले आनन्दसित उनको अथवा पत्रुसको वचन ग्रहण गरे, तिनीहरूले बप्तिस्मा लिए, पानीको बप्तिस्मा, अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा के छ शब्द त्यहाँ थप्पिए, भनेपछि सुरु भइसकेको छ मण्डली, अनि यहाँ थप्पिने कार्य भइरहेछ है। त्यसपछि हामी पढ्छौँ 2:47 सुरुको क्रिस्चियनहरू, उनीहरूको जोस, उनीहरूको आनन्द, उनीहरूको जीवन्त गवाही यहाँ पढ्छौँ, र 47 परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट कृपा पाउँथे, अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई शब्द छ मण्डलीमा, शब्द त्यसपछि के छ, के गर्नुहुन्थ्यो, थप्नुहुन्थ्यो। हेर्नुहोस् है, बढ्दै गइरहेछ यो संरचना, 4:4 जाउँ त्यसपछि, अब 3 पनि पत्रुसले प्रचार गरेको छ लङ्गडोलाई आश्चर्य गर्भद्वारा निको पारिएपछि मान्छेहरू थपिएको छन्। अनि चार पदमा उल्लेख छ, तापनि वचन सुन्नेहरू मध्ये धेरैले विश्वास गरे अनि पुरुषहरूको संख्या 5,000 जति भयो। यो वृद्धि ज्यादै उत्साहपूर्वक थियो। 5:14 अनि झन बेसी संख्यामा विश्वास गर्नेहरू, अब दुईटा शब्द के छ, प्रभुमा थपिए, मण्डलीमा थपिए, प्रभुमा थपिए, त्यसरी बयान गरेको छ। शरीर चाहिँ ख्रिस्टको हो, उहाँको मण्डली हो, उहाँको आफ्नो शरीर हो, उहाँको आफैमा थप्दै हुनुहुन्छ, प्रभुमा थपिए। त्यसपछि हामी 11:24 पल्टौँ, 11:24 अब अलिक पर पुग्छ। एन्टियोक यरुसलमको घेराभन्दा बाहिर, इजरायलको सिमानाभन्दा पनि बाहिर, सिरिया, वर्तमान सिरियामा पुग्छ। र 11:24 पदमा यहाँ पढ्छौँ, बर्नबासको सेवक आए, किनभने तिनी असल मानिस थिए अनि पवित्र आत्मा र विश्वासले भरपूर थिए अनि धेरै मानिसहरू प्रभुमा थपिए। यो शब्द घरि घरि दोहोरिएको पाएँ। प्रेरितको 15 अध्यायमा पनि जाउँ, पत्रुसले यो सब इतिहासलाई बुझ्दै र परमेश्वरले यो वर्तमान समयमा चाहिँ यो काम गरिरहनु भएको छ भनेर चाहिँ अब त्यहाँ उपस्थित भएका अरू विश्वासीहरूलाई चाहिँ बयान गर्छ। याद गर्नुपर्ने कुरा के भने, प्रेरितको पुस्तकमा चाहिँ यो एकदम ठुलो परिवर्तनको कालखण्ड थियो अनि अलमल हुन सक्ने पनि समस्या स्थिति थियो त्यो बेलामा, किनभने नयाँ प्रकाशहरू आइरहेका थिए। पुरान नियम मात्र थियो पहिला, अब पवित्र आत्माले चाहिँ थप नयाँ प्रकाश दिन थालिरहनु भएको छ। त्यसैले सबभन्दा नयाँ प्रकाश अरू के छ, थाहा पाइरहनु परेछ है। अनि पत्रुस आफैले पनि सिकिरहनु परेछ, म त यस्तो अशुद्ध पशु त नखाने मान्छे हो नि भन्ने व्यक्तिलाई चाहिँ प्रभुले चाहिँ, जुन कुरा प्रभुले चाहिँ अशुद्ध भन्नुभएको छैन, तिमीले अशुद्ध नभन। त्यसैले यहुदी अन्य जाति अब एउटै धरातलमा छन् भन्ने कुरा चाहिँ नौलो कुरा भइरहेछ, किनभने यो मण्डलीले नौलो कुरा थियो है। अनि पत्रुसले यहाँ भन्छन् कुरो त यस्तो रहेछ, 14:15 त्यो ठुलो सभामा 14 अन्य जातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नलाई कसरी परमेश्वरले अन्य जातिहरूसँग पहिले भेट गर्नुभयो, सो कुराको विषयमा सिमोनले बताएको छ। यो चाहिँ वास्तवमा याकुबले भन्दैछन्, तर पत्रुसले बताएको आधारमा चाहिँ उसले चाहिँ यो कुरा बताउँदैछ। यहाँ देख्नुभयो, यहाँ खास कुनै स्थानीय मण्डलीको कुरा गरिरहेको छैन, सम्पूर्ण सबै संसारको विश्वासीहरूलाई चाहिँ एउटा विशेष जाति, एउटा शरीर, एउटा मण्डली यसरी पनि प्रयोग भएको छ। यद्यपि मैले अघि पनि भने झन्डै 115-113 पटक यो मण्डली एक्लेसिया भन्ने शब्द जसरी प्रयोग भएको छ नयाँ नियममा, त्यसको अधिकांश प्रयोग चाहिँ स्थानीय मण्डलीसँग सम्बन्धित छ। कोरिन्थको मण्डली, कलसीको मण्डली, एफेसीको मण्डली इत्यादि, तर त्यहाँ केही पदहरू, थोरै पदहरू हुन्, तैपनि त्यो महत्त्वपूर्ण छ। एउटा मात्र भए पनि त्यो महत्त्वपूर्ण छ। त्यहाँ केही पदहरू छन् जसले चाहिँ त्योभन्दा पनि ठुलो दृश्यमा चाहिँ परमेश्वरले मण्डली भन्नेलाई हेर्नु हुँदो रहेछ। यसको मतलब चाहिँ सबै विश्वमा भएको सबै क्रिस्चियन भन्नेहरू सबै यो ख्रिस्टको शरीर हो भन्ने त्यो भन्नु खोजे होइन, त्यो त अवश्य पनि होइन। त्यो चाहिँ के हुँदैछ भने, त्यो चाहिँ अपोस्टेट, त्यो सत्य त्यागी एउटा संरचना चाहिँ बन्दैछ। त्यसो कुरा गरेको यो चाहिँ साँचो मण्डली, विश्वभरि भएका साँचो विश्वासीहरूलाई चाहिँ एउटा जाति, मेरो शरीर, मेरो मण्डली, यसरी भन्नुभएको छ। दुलही पनि भन्नुभएको छ पछि यहाँ छ। अब पदहरू हेर्यौँ, अब एउटा रहस्यको कुरा गरौँ, परमेश्वरको रहस्य। एफसी 3 अध्यायमा जाउँ त, एफसी 3 अध्याय यो शब्दको अर्थ हामीले बुझ्न खाँचो छ।
एफसी तीनको तीनदेखि पाँच एकदेखि पढौँ है. एफसी तीनको एकदेखि, यदि यही कारणले म पावल तिमी अन्य जातिहरूका निम्ति ख्रिस्ट येशूको कैदी, यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ, कसरी उहाँले त्यो रहस्य भनेको छ प्रकाशद्वारा मलाई बताउनु भयो, जसरी मैले पहिले केही शब्दमा लेखेँ परमेश्वरको रहस्य. रहस्य भन्ने शब्दको अर्थ वास्तवमा गोप्य कुरा भनेको हो रहस्य. अनि यो कुरा चाहिँ पुरानो नियमको समयहरूमा, व्यवस्थाको प्रबन्धको समयमा, त्योभन्दा अगाडि प्रतिज्ञाको प्रबन्धको समयमा, अथवा त्योभन्दा अगाडि मानव शासनको प्रबन्धको समयमा, अथवा विवेकको प्रबन्धको समयमा अथवा न्युतन बताइएको थिएन. त्यो कुरा चाहिँ हामी यहाँ कहाँ पढ्छौँ पाँच पदमा चाहिँ, जुन रहस्य चाहिँ, जुन गोप्य कुरा चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूका प्रकट गरिएको छ. त्यसैले त्यहाँ केही गोप्य कुरा थियो जुन परमेश्वरले बताउनु भएको थिएन, तर पावल प्रेरित इत्यादिको समयमा आएर चाहिँ उहाँले बताउनु भयो. अब छ नि मेरो खल्तीमा एउटा कुरा ल्याएको छु मैले, अब तपाईँहरूलाई सोध्न चाहन्छु के हो यहाँ यो सजिलो साथ पत्ता लगाउन सक्नुहुन्छ होला के चाहिँ यहाँभित्र मेरो रुमालले बेरेको छु. अब खास बताउन सक्नुहुन्न है, अन्दाज त गर्न सक्नुहुन्छ छम्न पायो भने विशेष गरी. तर यो गोप्य कुरा किनभने यो छिपेको छ, यो लुकाएको छ है. तर म खोलिदिन्छु तपाईँले कौतुहल लाग्छ क्या. यहाँ चाहिँ एउटा सानो एउटा खेलौना रहेछ चरा होइन चरा. अब म तपाईँलाई सोध्न चाहन्छु है, यो चरा भन्ने कुरा बुझ्न गाह्रो छ, बुझ्न गाह्रो छ. त्यसैले रहस्य भनेको बुझ्न गाह्रो भनेको होइन, रहस्य भनेको गुप्त नबताइएको. यो कुरा चाहिँ तपाईँले यो परिभाषा राम्रोसँग जान्नुहोस्, नत्र भने चाहिँ झुटो शिक्षकहरू आउँछन् भन्छन् तपाईँहरू पनि क्रिस्चियन हुनुहुन्छ अरे हो, अनि बाइबलमा धेरै रहस्यका कुराहरू हुन्छन् मनपर्ने शब्द, अनि ती कुराहरू यसो हामी बाँड्न आएको छौँ. तर बाइबलमा वास्तवमा यो रहस्य भन्ने जुन शब्द हामीले पढिरहेको छौँ यसको मतलब बुझ्न गाह्रो भनेको होइन, यो त थाहै पाउन नसकिने भनेको, किनभने यो छिपाइएकोले, यो गुप्त रहेकोले, यो चाहिँ परमेश्वरले गोप्य राख्नु भएकोले, तर पावलको समयमा आएर चाहिँ यो रहस्य प्रकट गरिदिनु भएको छ. अब यो बुझ्न गाह्रो छैन, यो प्रकट गरिएको छ, हामीले पढ्न सक्छौँ. यो रहस्य अब चाहिँ रहस्य होइन, अब प्रकाश भएको छ. ठिक छ, परमेश्वरले नबताएसम्म त्यो बताउन, त्यो हामीले बुझ्न, हामीले जान्नै सक्दैन थियौँ. आदमलाई, दाउदलाई, बप्तिस्मा दिने युहन्नालाई यो थाहा थिएन, किनभने बताइएकै थिएन. तर अहिले चाहिँ परमेश्वरले आफ्नो खल्तीबाट मानौ, उहाँले चाहिँ एउटा कुरा देखेको चाहनुहुन्छ, सबैले देखेको चाहनुहुन्छ. एफसी तिनको नौ पदमा यहाँ लेखेको छ, अन्त आठ पद पनि पढौँ. पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ, त्योभन्दा सानो म हुँ, पावलले भन्छ, मलाई त्यो अनुग्रह दिएको छ अन्य जातिहरूको बीचमा ख्रिस्टको खोजेर नसकिने धनको प्रचार गरौँ भनेर. किन यसरी प्रचार गर्नु नभन, र सबै मानिसहरूलाई जुन परमेश्वरले येशू ख्रिस्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो, उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ, सो कुरा के बनाउनुमा, देख्ने बनाउनलाई, अब चाहिँ उहाँले प्रकट गर्न चाहिरहनु भएको छ. यसको समय आयो अब, अनि सबै मानिसहरूलाई मात्र होइन, अब स्वर्गदूतहरूलाई पनि भनेको छ दश पदमा. यस उद्देश्यले कि अब परमेश्वरका नाना प्रकारका बुद्धि को द्वारा, मण्डलीद्वारा, यो जिउँदो संरचनाद्वारा स्वर्गीय स्थानहरूमा प्रधानहरू र अधिकारीहरू कहाँ प्रकट गरिन्. त्यसैले यो रहस्य के रहेछ, यो रहस्य यो रहेछ कि
छ पदमा यसरी उल्लेख छ, छ पद, अर्थात् सुसमाचारद्वारा ख्रिस्टमा अन्य जातिहरू साझा हकवालाहरू एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदार हुनुपर्छ, चाहे यहुदी चाहे ग्रिक, जुनसुकै व्यक्ति चाहिँ अब एउटै शरीरमा एउटा नयाँ संरचना मैले बनाएको छु भन्ने कुरा सबैले ध्यान देऊ, यो मेरो शरीर हो, मेरो घर हो, यो मेरो वासस्थान हो, यो मेरो सभा हो, यसरी चाहिँ उहाँले भनिरहनु भएको छ। कलसी एक अध्याय म एकचोटि पढ्छु, कलसी एक को 26 पद, कलसी एक को 26 लेखेको छ, त फेरि म 25 पदबाट सन्दर्भलाई टिप्छु, म 25 पद, तिमीहरूका निम्ति पावलले अन्य जाति विश्वासीहरू लेख्दैछन्, तिमीहरूका निम्ति मलाई दिएको परमेश्वरको के अनुसार प्रबन्ध अनुसार म मण्डलीको सेवक बनाएँ, 26 पद, परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युग युगदेखि र पुस्ता पुस्तादेखि लुकाइराखिएको थियो तर अहिले उहाँको पवित्र जनहरूका प्रकट गरिएको छ। अनि 27 पद के रहेछ, यो रहस्य जुन अब प्रकट गरिएको छ, लेखेको छ 27 पद, उनीहरूका परमेश्वरले अन्य जातिहरूको बीचमा यो रहस्यको, यो जुन अब रहस्य अब प्रकाशमा आएछ यसको पनि सबभन्दा विशिष्ट कुरा के रहेछ, यो रहस्यको महिमाको पनि धन, सबभन्दा यसको अनमोल कुरा के छ, यो रहस्यको महिमाको धन के रहेछ, सो प्रकट गर्न चाहनुभयो, अनि त्यो के हो, महिमाको आशा, ख्रिस्ट तिमीहरू भित्र नै रहस्य हो। म जानुमा तिमीहरूलाई फाइदा हुन्छ, होइन होइन प्रभु हामीसँगै बस्नु, प्रेतहरूको मनोभावना त त्यो थियो, उनीहरू एकदम दुखित थियो त्यो अन्तिम रात, अनि धेरै पटक शान्तिदाताको कुरा गर्नुभयो, म जानु नै फाइदा छ किनभने म गइनँ भने शान्तिदाता आउनु, किन उहाँ आउनु चाहिँ अझ तिमीहरूलाई फाइदा हुन्छ, किनभने अब चाहिँ म तिमीहरूसित मात्र होइन अब तिमीहरू भित्र हुन्छ, म गालिलमा हुँदा तिमीहरू यरुसलममा छौ भने त अब सङ्गत हुन पाएन, तर अब तिमीहरू भित्र भएपछि चाहिँ चाहे तिमीहरू काठमाडौँमा हो चाहे पालुङमा चाहे टाढामा जहाँसुकै तिमी जाऊ, तिमी भित्र म भइरहन्छु, तिम्रो तिमी नै मेरो वासस्थान, यसरी ख्रिस्ट विश्वासी भित्र यसरी बस्नुहुन्छ भन्ने कुरा चाहिँ गोप्य कुरा थियो, यो चाहिँ यसरी परमेश्वर लुकाएर राख्नु भएको पुरानो नियमको विश्वासीहरूलाई यस्तो खालको तरिकाले नै उनीहरूको मुक्तिको अनुभव थिएन, फरक छ, उही मुक्तिदाता हो, उनीहरू परमेश्वरसँग उनीहरूको मुक्तिको सम्बन्ध छ, तर यहाँ फरकहरू छन्, सत्यको वचन ठिक ठिक छ, म छुट्याउनु पर्छ, पुरानो नियममा पवित्र आत्मा अविश्वासीमा पनि आउनुहुन्थ्यो, अहिले त्यसो गर्नुहुन्न, अविश्वासीलाई कार्य चाहिँ पार्नुहुन्छ, तर पुरानो नियममा चाहिँ पवित्र आत्मा चाहिँ माथि आउनुहुन्थ्यो, भित्र होइन, जसरी सावल माथि आउनुहुन्थ्यो, एउटा अविश्वासी राजा हो, पुरा जोसले उसले लडाई पनि जित्यो, पवित्र आत्माको सामर्थ्यले, तर पवित्र आत्माले छोडेर जानुभयो, अनि ऊ चाहिँ निराश भएर दुष्ट आत्माले पक्रेर पनि बस्यो, दाउदले उसको बिडा बजाइदिनु पर्यो, पछि दाउद कहाँ आउनुभयो, तर एक दिन दाउदले गम्भीर पाप गरे, अनि उसले एकदम उसलाई अब डर भयो, साउललाई छोडे जस्तै पवित्र आत्माले मलाई छोड्नु होला भनेर उसले बिन्ती गर्छ भजन सङ्ग्रह 51 पवित्र आत्मा मबाट नलग्नुहोस्, तर मैले त्यस्तो प्रार्थना गर्नु पर्दैन, तपाईँ विश्वासी हुनुहुन्छ भने त्यस्तो प्रार्थना अहिले गर्नु पर्दैन, किनभने उहाँले नै भन्नुभएको छ योहन्ना 14:16-17 इत्यादिमा कि सधैँभरि तिमीहरूसँग तिमीहरू भित्र हुनलाई चाहिँ शान्तिदाता पठाउनेछु, अनि त्यसो पाप गरे केही हुँदैन, एकदम हुन्छ, विश्वासीले पाप गरे भने छोडेर जानुहुन्न, पवित्र आत्मा एकदम शोकित भन्नुहुन्छ, त्यसैले आज्ञा दिएको छ पवित्र आत्मालाई शोकित नपार, हाम्रो भण्डारी पनि यस खालको छ, हाम्रो जिम्मेवारी जसको लागि हामीले लेखा दिनुपर्छ यसको खालको छ, यस्तै खालको भण्डारी पनि पहिला थिएन, हामी अनुग्रहको प्रबन्धमा जिरहेको छौँ, त्यसैले येशु ख्रीष्ट अहिले मण्डलीमा जिउनुहुन्छ, यो कुराले हामीलाई चाहिँ, यो सत्यताले हामीलाई चाहिँ च्याप्पै समात्यो भने हामी अर्कै तरिकाले जिउँथ्यौँ होला. अहिले साँचो विश्वासीहरू भित्र उहाँ जिउनुहुन्छ र साँचो विश्वासीहरूको यो संरचनामा जिउनुहुन्छ, एउटा स्थानीय मण्डलीमा उहाँ जिउनुहुन्छ, हृदयहरूमा जिउनुहुन्छ, विशेष प्रकारले जिउनुहुन्छ. अनि पहिलो तिमोथी 3:15 यो ज्यादै विशेष शब्द छ. पहिलो तिमोथी 3:15 यसरी लेखिएको छ. पावलले चाहिँ तिमोथीलाई यहाँ केही अर्थ दिँदैछ र अर्थ दिने क्रममा उसले अब 14 यसरी लेख्छ. 3:14 तिमी कहाँ चाँडै आउने आशा राख्दै म यी कुराहरू तिमीलाई लेख्दैछु. यो पाएको प्रकाश यहाँ लेखनबाट यहाँ प्रसारण भइरहेछ. 15 तर म ढिलो भयो भने परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो, सत्यको खाँबो र जग हो, कसरी चल्नुपर्छ सो तिमीले जान. परमेश्वर यहाँ बास गर्नुहुन्छ, यो उहाँको घर हो. त्यसैले हामी गम्भीर हुनु पर्दैन. तपाईँ अरू कसैको घरमा जाँदाखेरि अलिकति होसियार हुनुहुन्छ. आफ्नै घरमा त मोजा जहाँ फाके पनि भयो है, खुलाउने मोजा त्यो पनि कसैले केही भन्दैन. तर अर्काको घरमा त अलिक होइन, हामी त होस गर्छौँ होला. त्यो त हाम्रो साथीको घर, हाम्रो नाता गोताको घर. अनि यो चाहिँ परमेश्वरको घर हो. अनि त्यसैले यो गम्भीर कुरा हो. हाम्रो भण्डारी पनि कस्तो विशेष छ, अति नै बहुमूल्य छ. समय सकिन लाग्यो अब यो भण्डारीपनको. हामी चाहिँ यसमा निर्माण गर्नलाई आफ्नो जीवन दिन पाइरहेको छ. प्रभु येशूले आफ्नो जीवन दिनुभयो अनि हामीले पनि आफ्नो जीवन दिनुपर्छ भनेर. जग उहाँ नै हो अनि त्यसमाथि चाहिँ सुन चाँदी बहुमूल्य पत्थरहरू हामीले चाहिँ राख्न सक्छौँ. उहाँले एक दिन चाहिँ लेखा दिनुहुन्छ. पुरानो नियमको समयहरूमा यो मण्डली भन्ने कुरा देख्न सकिँदैन थियो भन्ने कुरा चाहिँ हामी अध्ययन गर्न चाहन्छौँ. तर त्यो चाहिँ हामी अब अर्को क्लासमा गर्नेछौँ. अनि हामी छोटो ब्रेक लिनेछौँ अनि त्यसपछि गर्नेछौँ. हुन्छ, प्रार्थना गरेर. प्रभु धन्यवाद छ कुराहरूको लागि. तपाईँले हामीलाई ठुलो कुराहरू प्रकट गर्नुभएको छ, जुन विगतका व्यक्तिहरूले देख्न पाएन, उनीहरू जान्न चाहन्थे. समयहरूको विषयमा पवित्र शास्त्र उनीहरू दुई दुईले अध्ययन गर्थे. अनि ख्रिस्टको आगमन, यो समय कसरी हुने हो उनीहरू जान्दैन थियो. तर प्रभु अब हामीलाई हाम्रो समयमा आएर तपाईँको योजनामा हामीलाई प्रकट मात्र गर्नुभएको छैन, हामी यसको भागीदार छौँ, हामी भण्डारी छौँ. सहायता गर्नुहोस् प्रभु, तपाईँको पवित्र आत्माले नै यो हृदयमा छिर्न सकोस्, अझ बहुमूल्य हुन सकोस् हाम्रो दृष्टिमा तपाईँको मण्डली भन्ने कुरा. अनि हामी तपाईँको महिमा प्रकट गर्नलाई, अनुग्रह प्रकट गर्नलाई हामी सहायता गर्नुहोस् प्रभु येशूको नाममा.